नमस्कार। एमनेस्टी इन्टरनेशनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानवाधिकार संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। मानवाधिकारसँग जोडिएका विभिन्न विषयवस्तुमा केन्द्रित रहेर यो कार्यक्रम तयार पारिएको छ। म कार्यक्रम प्रस्तोता देवेन्द्र बस्नेत। आदरणीय श्रोता, यो कार्यक्रम देशभरका 17 एफएम रेडियोहरूबाट सुन्न सकिनेछ, साथै पोडकास्ट मार्फत पनि यो कार्यक्रम सुन्न सकिनेछ। मानवाधिकार शिक्षा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। मानवाधिकार संवादको चौथो अंकमा हामी आज मानवाधिकारका विभिन्न सवालहरूको बारेमा चर्चा र विश्लेषण गर्नुका साथै विषय विज्ञ अधिकार वाहक व्यक्ति वा समुदायसँगको कुराकानी र छलफललाई हामी समावेश गर्दैछौ। आदरणीय श्रोता, जब द्वन्द्वहरू हुन्छन् त्यतिबेला मानवाधिकार उल्लंघन र ज्यादतीका घटनाहरू घट्छन्। ती व्यापक र कहाली लाग्दो तहमा पनि घट्न सक्छन्। जब द्वन्द्वको अन्त्य हुन्छ, राजनैतिक नेतृत्व र राज्यहरूको सामु द्वन्द्वका तमाम अपराधहरूको सवालमा के गर्ने र पीड़ितको न्यायको याचनालाई कसरी सम्बोधन गर्ने भन्ने एउटा ठूलो चुनौती अघि देखा पर्छ। यिनै द्वन्द्वको क्रममा घटेको मानवाधिकार उल्लंघनको विषयहरूलाई सम्बोधन गर्ने उद्देश्यले संक्रमणकालीन न्यायको अवधारणाको विकास भएको पाइन्छ। यसले विगतमा भएका अन्यायपूर्ण व्यवहारलाई सम्बोधन गर्ने प्रयास गर्दछ। यदि संक्रमणकालीन न्यायको प्रक्रियाले सही ढंगमा काम गरेमा नागरिकको राज्यप्रति विश्वास जगाउँछ, शान्तिलाई संस्थागत गर्न विधिको शासन पुनर्स्थापना गर्न सहयोग गर्छ। मानव अधिकार दुरूपयोग रोकथाम गर्नु, विगतमा घटेको अपराधको अनुसन्धान गर्नु, पीड़ितलाई उचित क्षतिपूर्ति र परिपूरण उपलब्ध गराउनु, भविष्यमा त्यस्ता अपराध हुन नदिनु संक्रमणकालीन न्यायको प्रमुख उद्देश्य हो। आजको कार्यक्रममा हामी संक्रमणकालीन न्याय के हो, समाजमा यसको आवश्यकता, द्वन्द्वकालमा भएका मानवाधिकार उल्लंघनका घटनाहरू, विस्तृत शान्ति सम्झौता र यससँग सम्बन्धित विषयहरू, अहिले संक्रमणकालीन न्यायका विषयमा संसदमा विचाराधीन रहेको विधेयकसँग सम्बन्धित विषयहरूमा हामी केन्द्रित हुनेछौं। साथै यी विषयहरूमा केन्द्रित रहेर संक्रमणकालीन न्यायको विषय उठान गरिरहेका पीड़ित पक्ष, यस विषयका जानकारहरूसँगको कुराकानी आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। आदरणीय श्रोताहरू, अब लागौं आजको कार्यक्रमको विषयवस्तु तर्फ। नेपालमा 10 लामो द्वन्द्व चल्यो। तत्कालीन माओवादी र राज्य पक्ष बीचको यो द्वन्द्वका बेला थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरू भए। जनयुद्धको बेलामा भएका मानवाधिकार उल्लंघनका घटना सम्बन्धी केही तथ्य र तथ्याङ्कहरू यहाँ प्रस्तुत गर्दैछौ। नेपालमा द्वन्द्वको बेला स्वेच्छाचारी गिरफ्तारी, हिरासत, बेपत्ता, गैर न्यायिक हत्या, अपहरण र यातना जस्ता गम्भीर मानवाधिकार उल्लंघनहरू भए। द्वन्द्वमा दुवै पक्ष, सरकार र माओवादी विद्रोहीले मानव अधिकार उल्लंघन गरेको भन्ने रेकर्ड छ। ह्युमन राइट वाचको अनुसार माओवादी विद्रोही र नेपाली सेना दुवै धम्की, फिरौती, असुलीमा संलग्न थिए। ह्युमन राइट वाचकै अनुसार सुरक्षा निकायहरूले ठूलो मात्रामा स्वेच्छाचारी पक्राउ, गैर न्यायिक हिरासत, बेपत्ता, हत्या र बलात्कार तथा यातना दिने गरेका थिए। माओवादीले यातना र जानी जानी गैर कानूनी हत्याको सहारा लिएको र शिक्षकहरू र स्कूले बालबालिका र आम नागरिकलाई अपहरण गरेको भनिन्छ। सन् 2003 र 2004 विश्वमै सबैभन्दा धेरै बेपत्ताको संख्या नेपालमा थियो। मानवाधिकार रक्षकहरू, पत्रकार, वकिल, गैर सरकारी संस्थाका सदस्यहरू पक्राउ परेको, उनीहरूलाई यातना दिइएको, मारिएका या बेपत्ता पारिएको रेकर्ड पनि छ। इन्सेकका अनुसार सन् 2004 नेपालमा करिब 3,000 व्यक्तिको हत्या र करिब 26,000 अपहरणमा परेका थिए। आदरणीय श्रोता, लामो द्वन्द्व व्यवस्थापनका लागि 2063 शान्ति सम्झौता भयो। विक्रम सम्वत 2063 मंगसिर 5 नेपाल सरकार र नेकपा माओवादीले 10 लामो नेपाली गृह युद्धलाई अन्त्य गरेको घोषणा गर्दै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो। यो सम्झौताको मूल उद्देश्य युद्ध विराम, संविधान सभाको चुनाव, राजनैतिक, आर्थिक, सामाजिक रूपान्तरण र द्वन्द्व व्यवस्थापन रहेको थियो। सम्झौतामा दुवै पक्षद्वारा सशस्त्र द्वन्द्वको क्रममा भएको मानवाधिकार र मानवता विरूद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्न उच्च स्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने सहमति भएको थियो। सम्झौतामा भएका तर कार्यान्वयन नभएका केही महत्वपूर्ण विषयहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। सशस्त्र द्वन्द्वकालमा दुवै पक्षद्वारा मारिएका र बेपत्ता पारिएका व्यक्तिको वास्तविक नाम थर घरको ठेगानाको सूचना 60 दिनभित्र सार्वजनिक गरेर परिवारजनलाई जानकारी गराउने भन्ने विषय प्राथमिकतामा थियो, तर यो विषय अहिलेसम्म पनि सम्बोधन हुन सकेको छैन। हतियार व्यवस्थापन, संविधान सभा मार्फत नयाँ संविधानको निर्माण लगायतका कार्यहरू सम्पन्न भए तर सत्य निरूपण, मेलमिलाप, बेपत्ता व्यक्तिहरूको खोजी कार्य, पीड़ितहरूलाई परिपूरण र गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई न्यायिक प्रक्रियामा ल्याउने उचित सजाय र दायित्व बेहोर्न लगाउने कार्य अझै हुन सकेका छैनन्। आदरणीय श्रोता, यस सम्बन्धी लामो समयदेखि न्याय प्राप्तिको संघर्षमा रहेका द्वन्द पीड़ित सुमन अधिकारीसँग हामीले कुराकानी गरेका छौं। अब प्रस्तुत गर्दैछौ अधिकारीसँग गरिएको यो कुराकानी।
मेरो बुवा मुक्तिनाथ अधिकारी लम्जुङमा माओवादी द्वन्द्वकालमा हत्या गरेको थियो होइन। 58 सालदेखि अब आजका दिनसम्म 22 वर्ष धन्यै भयो। यो सत्य चाहियो, न्याय चाहियो भनेर अब एकदम अभियान छ, तर परिणाम चाहिँ केही पनि आएको छैन। अब अहिलेसम्म भएका प्रयास चाहिँ यो चाहिँ देखाउने प्रयास गरियो होइन, तर साँच्चीकै समाधान ल्याउने, पीडितलाई चाहिँ न्याय दिने र यसलाई निष्कर्षमा पुर्याएर टुङ्गा पुर्याउने ढङ्गले चाहिँ त्यो प्रयास चाहिँ भएको छैन। विदेशीलाई देखाउने, पीडितलाई थकाउने, अहिलेसम्म राज्यको रणनीति होइन त्यही नै देखिन्छ। भनेपछि अब पीडित केन्द्रित हुनपर्ने समकालीन न्याय पीडक केन्द्रित भइरहेछ होइन। भनेपछि हरेक पटक चाहिँ बहसहरू चाहिँ त्यसरी भइरहेछन्। हिजो अब 71 सालमा ऐन ल्याइयो, अब ऐन ल्याउनै अब 8 वर्ष लाग्यो होइन। भनेपछि अब बल्ल बल्ल आएको ऐन पनि पीडक केन्द्रित भयो। भनेपछि पीडितको लागि ल्याइएको भनिएको ऐनको विरुद्धमा हामी आफै चाहिँ 234 जना पीडितहरू चाहिँ अदालत गइयो होइन। फैसला पनि आयो 72 सालको फागुन 14 गते, अनि त्यो आएको फैसला अनुसारले सरकारले तत्काल चाहिँ ऐन संशोधन गर भनेर हामी निरन्तर खबरदारी गऱ्यौँ। भनेपछि फैसला आएपछि त्यसलाई चाहिँ सरकारले कार्यान्वयन गर्छ सरकारको दायित्व हो नि त, तर चाहिँ अब 72 सालमा आएको फैसला आजका दिनसम्म पनि अब ऐन संशोधन भएको छैन होइन। अनि त्यही बेला अब आयोग पनि सरकारले 71 सालमा बनायो, आयोग गठनको प्रक्रिया पनि हाम्रो असहमति थियो होइन। भनेपछि अब आयोग जस्तो मान्छे ल्याइयो जुन प्रक्रियाबाट ल्याए त्यसमा पनि हाम्रो असहमति, अनि हामीले चाहिँ अब आयोगलाई चाहिँ अब तिमीप्रति हाम्रो चाहिँ विश्वास छैन, ट्रस्ट छैन, तैपनि तिमी गर्छौ न्याय दिन्छौ भन्छौ भने तिमी हामी टेस्ट गर्छौँ र तिमीले न्याय देऊ नि त, तिमीले काम गर, तिमी फेल भयो भने तिमी त के हो, तिमी तल खान्छ जान्छौ, तिमी त केही छैन, तर बेफाइदा हो नि त हामीलाई हो नि त, पीडित हो नि त हामी पीडितहरू हो भन्ने ढङ्गले हामीले गएर उजुरी पनि हाल्न भ्यो पीडित साथीहरू पीडित उजुरी हाल्नुपर्छ भनेर पनि भन्यौँ होइन। तर चाहिँ आयोग चाहिँ अब पीडितको पक्षमा काम गर्ने भन्दा पनि यसो झोलाउने गर्ने होइन, अनि पीडकै पक्षमा काम गर्ने खसेखुसो पार्ने, अनि पीडितहरूलाई चाहिँ प्रमाणले भने के साक्षीले भने झन् तनाव दिने काम चाहिँ आयोगले गर्यो होइन। र यसको चाहिँ अहिलेसम्म पनि हाम्रो समाधानको रोड म्याप के हो त भन्ने बारे मैले कहीँ पनि देखाएको छैन। जस्तो अब हिजो अब 79 साल असारको अन्तिममा चाहिँ जुन चाहिँ संशोधन विधेयक सरकारले चाहिँ टेबल गरेको थियो त्यसमा चाहिँ आएको अवधि 1 वर्ष राखिएको थियो होइन। केही अब फागुनमा सरकारले चाहिँ संशोधन टेबल गरेको बिलमा चाहिँ 2 वर्ष राखियो। अहिले उपसमिति जुन संसदको त्यसले चाहिँ अब 4 वर्ष सहमति गर्यो भन्ने कुरा आयो क्या। हिजो 1 वर्ष किन राखियो, 2 वर्ष किन राख्यो, अहिले 4 वर्ष किन राखियो क्या। त्यसको आधार कारण के हो, योजना के हो, केही पनि छैन। अहिले जस्तो अब उपसमितिले ल्याएको जुन 4 वटा बुदाहरू त्यहाँ चाहिँ नमिलेको भन्ने कुराहरू छ, ती पनि अब पीडितलाई केन्द्रमा राखेर कसरी पीडितलाई न्याय दिने, कसरी चाहिँ विश्वसनीय बनाउने, कसरी समाधान गर्ने भन्दा पनि कसरी पीडकलाई जोगाउने भन्ने चाहिँ त्यसरी चाहिँ ती कुराहरू चाहिँ आएको चाहिँ देखिन्छ होइन। अब खास चाहिँ अब यसको मूल समस्या भनेर चाहिँ हिजो द्वन्द्व पक्षहरू छन् नि, उनीहरू सत्तामा छन् होइन। भनेपछि अब कि चाहिँ अब राज्यतर्फबाट कि चाहिँ भित्रै पक्षबाट यो घटनाहरू भएका छन्, पहिले सेटल गरेर चाहिँ पहिले चाहिँ उत्तर मिलाएर हिसाब चाहिँ पछि प्रक्रिया देखाउने खालको चाहिँ गर्न चाहिँ खोजेको चाहिँ देखिन्छ होइन। त्यही त अब द्वन्द्व पीडितकै अब पीडा होइन, आँसु रगतको जगमा चाहिँ अब परिवर्तन आयो भनेर भनिन्छ होइन। तर चाहिँ एउटा द्वन्द्व पीडितले जस्तो बेपत्ता पारिएको छ, अब आफ्नो घरमा अभिभावक श्रीमान उसले काजक्रिया पनि गर्नु भएको छैन होइन। अब मान्छेले उपचार नपाएर मान्छे मरिरहेछ होइन। उसको चाहिँ अब पारिवारिक अवस्था होइन, उसको वात्सल्य कुरा, शिक्षा कुरा, स्वास्थ्य कुराहरू होइन, अरू विभिन्न भविष्य कुराहरू, त्यो त डामाडल कति भयो होइन। अब मान्छेको त कति क्षति पुग्यो, अब घटना भयो, अब यो 20-25-25 वर्षमा चाहिँ फेरि न्यायको अभियान भन्न हामी हिँडिरहेछौँ, त्यसले चाहिँ हामीलाई कति पीडा दिइरहेछ त्यसको छुट्टै अब कहानी छ होइन, त्यो कुराहरू पनि छन्। भनेपछि अब पीडितहरू चाहिँ अब जति गरे पनि उनीहरू त न्याय दिँदैनन् होइन, उनीहरू भइन्जेल त भन्ने कुरा त्यो त कता कता त्यो पनि देखिन्छ होइन। फेरि पार्टीकै पछि ल्याएर होइन, अब पार्टीकै इसारामा चाहिँ अब होइन न्याय चाहिएन परिपूर्ण भयो हुन्छ भन्ने खालको त्यो कुराहरू पनि छन् होइन। कोही चाहिँ होइन त्यो न्याय त धेरै जानु भयो भने हुन्छ, अब हाम्रो कुरा चाहिँ यो चाहिँ सत्यको जित हुन्छ भन्ने खालको कुराहरू पनि छन्। भनेपछि विविधता त्यसमा छ। आयोगलाई चाहिँ साँच्चीकै चाहिँ स्वतन्त्र, निष्पक्ष र क्षमतावान बनाउने कुरामा चाहिँ सरकार गरेन, त्यस्तो आयोग बनेन। त्यसले गर्दाखेरि चाहिँ अब आयोगले चाहिँ कामै गर्न सकेन क्या। हामी त उजुरी हाल्यौँ भने सरकारले अब आयोगले चाहिँ गरेर अनुसन्धान गरेसँग सत्य पत्ता लगाउने कामहरू गरिदिया हुन्थ्यो। तर चाहिँ आयोगले चाहिँ अब अलिकति रिस्क पनि नलिनु खोज्नेहरू, अनि अब पीडकहरूसँग बयान लिन पनि अगाडि नबढ्ने, अनि पीडितहरूलाई नै चाहिँ के अरे अब प्रमाणले सासीले भन्ने, अनि उनीहरूले चाहिँ भिक्टिम सेन्ट्रिक प्रोसिड्योर भनेर बनायो तर हामी चाहिँ परामर्श गरेनौँ क्या। त्यो खालको ढङ्ग उहाँहरूको कामहरू भयो। अनि अर्को चाहिँ अब उहाँले परिचय पत्र बाँड्दै हिँड्नुभयो लाजम भन्ने कुराहरू, जस्तो अब हत्या गरिएको परिवार दिने परिचय पत्रमा हत्या गरिएको व्यक्तिको नामै छैन, अनि बेपत्ता पारिएको व्यक्तिलाई को परिवारलाई दिने परिचय पत्रमा बेपत्ता पारेको व्यक्तिको नामै छैन भनेपछि त्यहाँसम्मको गैर जिम्मेवार अपमानपूर्वक कामहरू उहाँले गर्नुभयो होइन। भनेपछि अब आयोगले त सत्य तथ्य पत्र लगाउने सासे लास पत्र लगाउने हो नि त, उहाँले बेपत्ता हो भने उहाँले आइडी कार्ड मान्नु हो उहाँहरूको काम, छ वर्षपछि आयोग गर्नुभएको भनेपछि आयोग चाहिँ यथार्थमा चाहिँ पीडित पक्षीय क्रेडिबल विश्वसनीय चाहिँ भएन।
आदरणीय श्रोता, यसै गरी अर्का द्वन्द पीडित गीता रसाइलीसँग पनि हामीले यस विषयमा कुराकानी गरेका छौँ, सुनौ यो कुराकानी।
पीडितहरूलाई चाहिँ झनै पीडित बनायो कि, किनभने आज तपाईँले 52 सालमा एउटा बच्चाको चाहिँ बाबा बेपत्ता भएको थियो वा मारिएको थियो भने आज 25 वर्ष बढी भइसक्यो होइन। 52 सालमा हेर्ने भने ऊ आफैलाई के भएको थियो थाहा छैन, तर आज उसको परिवार हुने बेला भइसक्यो होइन। भनेपछि यो अवस्था चाहिँ अब पहिलो पुस्ताले आमाहरूले श्रीमतीहरूले बाबुहरूले उठाउँदै गएको मुद्दा चाहिँ आज छोराछोरीहरूले उठाउने दिन आइसक्यो भने चाहिँ समयको हिसाबले एकदमै लामो बन्यो, एकदम गाह्रो बनायो। अनि कुराहरू गर्दाखेरि पनि कति एउटै कुरा उठाउने, कति एउटै कुरा बोल्ने, अब बोल्ने मान्छेहरू पनि थाकिसकेको, मानव अधिकारको कुरा गर्दाखेरि पनि यो मात्र मुद्दा होइन नि त भन्ने कुरा आइसक्यो क्या। अब यो चाहिँ राजनीति कारणै हो हेर्नु होइन, किनभने अब एक त युद्ध भन्ने बित्तिकै राजनीति कारण होइन, अब राजनीति मुद्दा नै उठाएर चाहिँ अब जन युद्ध भएको थियो होइन, र अब अहिले यसले सम्बोधन गर्ने विषय पनि राजनीतिक मुद्दासँग ठोकियो कि। अब राज्यले सम्बोधन गर्ने भन्दाखेरि राजनीतिक पार्टीहरू अब जो सत्तामा हुनुहुन्छ उहाँले सम्बोधन गर्नुपर्ने जस्तो, अनि यसमा चाहिँ अब सबै राजनीतिक पार्टीहरू उत्तिकै जिम्मेवार त छैनन् फेरि यसमा होइन, कोही अलिक बढी जिम्मेवार भएको जस्तो, कोही अलिक कम जिम्मेवार भएको जस्तो भयो। त्यसो हुँदाखेरि कहिलेकाहीँ अब सत्ताको भागभन्दामा पनि यो विषयहरू आउने गर्यो।
आदरणीय श्रोता, संक्रमणकालीन न्याय निरूपणका लागि संसदमा विधेयक विचाराधीन अवस्थामा छ। द्वन्द पीडितसँग परामर्श नगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 ल्याइएको थियो। उक्त विधेयकमा आम माफी र दुई पक्षबीच मेलमिलाप गर्ने प्रावधानको चौतर्फी आलोचना भएको थियो। गम्भीर प्रकृतिको मुद्दामा मेलमिलाप गर्न हुँदैन भन्ने धेरैको धारणा बन्यो। सर्वोच्च अदालतले 2072 ऐन संशोधन गर्ने फैसला दियो, तर हालसम्म ऐन संशोधन हुन सकेको छैन। 2075 सालमा सरकारले ऐन संशोधनको लागि विधेयक ल्याउने प्रयास गर्यो, तर सफल हुन सकेन। आम माफी सम्बन्धी प्रावधान, वैकल्पिक सजाय सम्बन्धी प्रावधानहरू विवादित थिए। अघिल्लो सरकारले विभिन्न क्षेत्रमा परामर्श कार्यक्रम गरी द्वन्द पीडित, नागरिक समाज, राष्ट्रिय मानवाधिकार आयोगका प्रतिनिधि लगायत सरोकारवालाहरूको सुझाव ग्रहण गरेको थियो। तर सरकारले प्रस्तुत गरेको संक्रमणकालीन न्याय सम्बन्धी परामर्शका सबै विषय विधेयकमा समेटिएका छैनन्। राष्ट्रिय मानवाधिकार आयोगले विधेयकमा समेट्नुपर्ने 12 बुँदे सिफारिश गरेको छ। विधेयकमा द्वन्द पीडित र नागरिक समाजको तर्फबाट सरकार र सांसदहरूलाई 33 बुँदे लिखित सिफारिश गरेका थिए। विधेयकमा केही प्रगतिशील प्रावधान भएको भए पनि संसदको कार्यकाल सकिएपछि विधेयक अघि बढ्न नसकेर संसदीय समितिमा अलपत्र परेको थियो। सोही विधेयक अहिले केही परिमार्जनसहित पेश भई संसदीय समितिमा रहेको छ। आदरणीय श्रोता, विधेयकमा भएका सकारात्मक पक्षहरूलाई हामी यहाँ समक्ष अब प्रस्तुत गर्दैछौ। प्रस्तावित विधेयकमा यौनजन्य हिंसालाई मानवाधिकारको उल्लंघन हुने कार्यको सूचीमा राखिएको छ। क्षतिपूर्तिलाई पीड़ितको अधिकारको रूपमा स्थापित गरिएको छ। नेपाल सरकार समक्ष सशस्त्र द्वन्द्वको क्रममा भएको घटनामा परि मृत्यु भएका घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मीका लागि कदर सम्मान र आवश्यक राहतको विषयमा नीतिगत सिफारिश आयोगले गर्न सक्नेछ। मानवाधिकारको गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई आयोगले क्षमादान गर्ने छैन। आयोगले मृतक, घाइते तथा अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक राहत प्रदान गर्न बारूदी सुरुङको विस्फोटनमा परि मृत्यु भएका व्यक्ति वा परिवारलाई आवश्यक राहत तथा सहयोग गर्न थप नीतिगत सिफारिश गर्न पनि सक्नेछ। आदरणीय श्रोता, अहिले तपाईहरू सुन्दै हुनुहुन्छ एमनेस्टी इन्टरनेशनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानव अधिकार संवाद। यहाँहरूलाई पुनः कार्यक्रममा हार्दिक स्वागत छ। आदरणीय श्रोता, यो विधेयकका सकारात्मक पक्षहरू हामीहरूले यहाँ केलायौं, तथापि यो विधेयकका केही विवादित पक्षहरू पनि छन्। विधेयकसँग सम्बन्धित विवादित केही पक्षहरूबारे अब चर्चा गरौं। संयुक्त राष्ट्रसंघले द्वन्द्व पीड़ितसँग प्रभावकारी परामर्श बिना नै सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐनमा संशोधन ल्याउन आँटेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको थियो। आयोगका सदस्य नियुक्तिको प्रक्रिया पनि पारदर्शी नभएको कुरामा पनि संयुक्त राष्ट्रसंघले प्रश्न उठाएको थियो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगले प्रभावकारी काम गर्न नसकेको भन्ने पनि आलोचना गरेको थियो। यस विषयमा नागरिक समाज र द्वन्द पीड़ित समुदायको पनि केही असहमति छ। अपराधको विभाजन, आयोगमा विशेष एकाइ आवश्यकता, अपराधको गम्भीरता अनुसार आम माफी, पीड़कलाई माफी, प्रक्रिया निष्पक्षता, मानवता विरूद्धको अपराध र युद्ध अपराधको भिन्नता छुट्याएर विधेयक संशोधन गरिनुपर्ने कुरामा नागरिक समाज र द्वन्द पीड़ितहरूको गम्भीर चासो रहेको छ। यस विषयमा हामीले प्रतिनिधि सभा सदस्य मैना कार्कीसँग कुराकानी गरेका छौं। प्रस्तुत गर्दैछौ यो कुराकानी।
म चाहिँ प्रतिनिधि सभामा जाँदै गर्दा पीडितहरूले आशा भरोसा गर्नु स्वाभाविक पनि थियो। किन थियो भने म लामो समयसम्म यो न्यायको अभियानमा नेतृत्व गरेर बसेको हिँडेको मान्छे र पीडितहरूले आम पीडितहरूले मलाई म प्रति आशा गर्नु स्वाभाविक थियो। र म जब म चाहिँ सदनमा प्रवेश गर्दै गर्दा के अरे कानुनहरू बन्दै गर्दा पनि भिक्टिमहरूलाई प्रतिनिधित्व गराउनु पर्छ र त्यहाँ चाहिँ भिक्टिमका कुराहरू पनि राख्नुपर्छ र बजेट विनियोजन गर्दाखेरि भिक्टिमहरूलाई बजेटको म पनि विनियोजन गर्नुपर्छ। भिक्टिमका लागि स्वास्थ्य, शिक्षा, रोजगारदेखि लिएर अनेक अहिले चाहिँ स्मारिकाहरू भयो अनि त्यसरी कतिपय शहीदहरू बेपत्ता पारिएका व्यक्तिहरूका नाममा पनि यिनीहरू के अरे नामकरण गरेर बाटोहरू निर्माण गर्दाखेरि त्यस्ता कुराहरू पनि राख्नुपर्छ भनेर सधैँ बोलिराखेको अवस्था हो। र अर्को चाहिँ यो टिआरसी विधेयकमा त झनै त मुख्य नै भयो। जब टिआरसी विधेयक सदनमा चाहिँ टेबल भयो, टेबल भइसकेपछि मैले चाहिँ सैद्धान्तिक छलफलमा पनि भाग लिएँ र अनि त्यसपछि 72 घन्टापछि संशोधन प्रस्ताव खुल्यो र संशोधन प्रस्तावमा पनि मैले चाहिँ संशोधन हालेँ र समितिमा पनि मलाई बोलाएर यो मैले हालेका संशोधन प्रस्ताव बिचमा चाहिँ छलफल गराइयो र त्यो छलफल गराउँदै गर्दा अहिले चाहिँ त्यो समितिबाट उपसमितिलाई चाहिँ केही उपसमितिलाई जिम्मेवारी दिइयो र उपसमितिले पनि अहिले 4 बुदामा विशेष गरेर 4 बुदाहरूमा अलिकता त्यहाँनिर कुरो नमिलेर चाहिँ समितिलाई दिएको छ र अहिले भनिएको छ बाहिर अलिकता 3 शीर्ष नेताहरूको बिचमा चाहिँ कुरो नमिलेको अवस्थाले गर्दा त्यहाँनिर अड्केको छ भन्ने केही समितिका पदाधिकारीहरू समितिका सदस्यहरूले पनि भनेको अवस्था छ र म सदनमा बारम्बार त्यहाँ हुँदै गर्दा मैले समितिको सभापति लगाएँ, समितिमा रहेका सबै सदस्यसँग पनि 1-to-1 मैले कुरा गरेको छु। यो बारेमा म जहिले चिन्ता चासो राख्छु र अन्य हाम्रा दलका शीर्ष नेताहरू पनि त्यहाँभित्र भएका माननीय प्रतिपक्ष दलका पनि मैले माननीयहरू सचेतकहरूसँग पनि यस्ता कुराहरू सधैँ मैले टिआरसीको बारे कुरा राख्ने नै गरेको छु। तथापि पनि हामीले सोचे जस्तो उहाँहरूले गरिदिनु भएको छैन। जम्मा 4 कुरामा उहाँहरू अलमल लिइराख्नु भएको छ, त्यही 4 कुराहरू देखाएर अहिले पनि पास गर्नु भएको छैन र अब सदन सुरु हुन बित्तिकै चाहिँ पास हुन्छ भन्ने चाहिँ केही कुराहरू सुनिएको छ। हेरौँ अब त्यो सदन सुचारु भएपछि के हुन्छ, त्यो त हेर्न बाँकी छ। तथापि पनि मैले त्यहाँ संसदमा हुँदै गर्दा मैले धेरै भूमिका खेलेको छु। अब पीडितहरू निराशा हुनु स्वाभाविकै हो। यो राज्यले गलाउने थकाउने कसरी हुन्छ, यिनीहरू चाहिँ पीडितहरूलाई सिद्ध्याउँदै जाने र पछि चाहिँ न्याय नदिने हिसाबले हिँडेको जस्तो महसुस त पीडितहरूले गर्नु स्वाभाविकै हो र भएको पनि त्यही अवस्था हो। यहाँनिर डर कानेर छ भने धेरै परिपूरण दिन्छु भने लोभ देखाएर न्यायलाई ओजनमा पार्नुहुन्छ कि भन्ने चाहिँ त्यहाँनिर हामीलाई चाहिँ त्यो महसुस भएको छ। हामीलाई चाहिन्छ, हामीलाई परिपूरण पनि चाहिन्छ, हामीलाई न्याय पनि चाहिन्छ, हामीलाई सत्य पनि चाहिन्छ। यनीदै मेरै श्रीमान पनि किन मारिएको हो, मेरो परिवार र मेरो बालबच्चाले त थाहा पाउनु पर्यो नि त किन मारिएको हो।
आदरणीय श्रोता, अब नेपालको संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो र अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गरौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा आफूले नेपालमा संक्रमणकाले न्याय पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। दोस्रो विश्वयुद्धको अन्तपछिका दशकहरूमा दक्षिण अफ्रिकादेखि उत्तरी आयरल्याण्ड, रुवाण्डादेखि कम्बोडियासम्मका अन्य थुप्रै ठाउँहरूले पनि यस्तै द्वन्द्वहरूको सामना गरेका छन्। नरसंहार वा मानव अधिकारको व्यवस्थित उल्लङ्घनको कालखण्डबाट गुज्रिरहेको समाजका लागि स्थिरता, न्याय र शान्तिपूर्ण अस्तित्व हासिल गर्ने प्रयासमा ठूल्ठूला चुनौतीहरू रहेका छन्। आदरणीय श्रोता, संक्रमणकालीन न्यायको व्यवस्थापन हेर्दा दक्षिण अफ्रिकाबाट सिक्नुपर्ने विषयहरूका बारेमा पनि केही चर्चा गरौं। दक्षिण अफ्रिकाको सत्य निरूपण तथा मेलमिलाप आयोगले आफ्नो सुनवाईमा पीड़ित र उनीहरूका परिवारलाई महत्व दिएको थियो। यसरी विभेदमा परेका हजारौं मानिसको घटनालाई नजरअन्दाज गर्नु हुँदैन भन्ने धारणा राखेर काम भएको थियो। उनीहरूलाई न्याय नदिनु भनेको उनीहरूको मर्यादाबाट वञ्चित गर्नु हो पनि भनिएको थियो। आदरणीय श्रोता, नेपालको संक्रमणकालीन न्यायको उपाय के हुन सक्छन्, यसबारेमा चर्चा गरौं। विधेयकका त्रुटिपूर्ण पीड़कलाई उन्मुक्ति दिने सर्वोच्च अदालतको परमादेश विपरीत र परामर्शबाट आएका सुझावहरू समेत नसमेटिने गरी दलीय सहमतिमा राखिएका प्रावधानहरू तत्काल संशोधन गर्नुपर्दछ। अपराधको वर्गीकरण, अपराधीकरण, सत्य अन्वेषण, कार्यविधि, विशेष अदालत, दण्ड सजाय लगायतका सवालहरू तत्काल संशोधन गर्नुपर्दछ। सांसदहरूले दशकौंदेखि पीड़ा र अन्यायमा पिल्सिरहेका आम पीड़ितहरूको पीड़ामा मलहम लगाउने र न्यायको अनुभूति गराउने दशकौंदेखिको दायित्व इमान्दारितापूर्वक अनुभूत गर्न र वहन गर्नुपर्दछ। विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा उक्त समस्या समाधान गर्न सक्ने योग्यता, क्षमता र स्पष्ट कार्ययोजना भएका, न्यायिक मन भएका, दबाव सामु नझुक्ने, सही र गलत छुट्याउन सक्ने विशिष्ट व्यक्तिहरू छनौट गरी आयोग गठन गर्नुपर्दछ। आदरणीय श्रोता, यस विषयमा संक्रमणकालीन न्यायका विज्ञ अधिवक्ता राजु चापागाईसँग हामीले कुराकानी गरेका छौं। अब प्रस्तुत गर्दैछौ यो कुराकानी।
यो धेरै लामो समय पनि भयो होइन, शान्ति सम्झौतामा यहाँले हेर्नुभयो भने 60 दिनमा गर्ने भनेर कमिट गरेका चिज हो होइन, 17-18 वर्ष भइसक्यो, तर पीड़ितहरूलाई एकदमै पीड़ामै राखिराखेको अवस्था छ। त्यसैले अहिलेसम्म अब उपलब्धि हेर्यो भनेदेखि यो इस्यु चाहिँ मर्या छैन होइन, जीवन्त छ। त्यो पनि विभिन्न कारणले गर्दाखेरि सर्वोच्च अदालतले विभिन्न समयमा आदेशहरू दिएको छ, नागरिक समाजले पनि खबरदारी गरिरहेको छ, पीड़ित समुदायहरू पनि सङ्गठित भएर आवाज उठाइराख्नु भएको छ, अन्तर्राष्ट्रिय समुदायले चासो राखिरहेको छ। विगतमा ओएसएचआर होइन, राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालय नेपालमा हुँदाखेरि पनि उसले अनुसन्धान गरेर विभिन्न प्रतिवेदनहरू होइन निकालेको थियो। ती सबै प्रयासहरूले गर्दाखेरि कम्तीमा ट्रान्जिसनल जस्टिसको विषयलाई पुरै उपेक्षा गरेर अगाडि बढ्न सक्ने अवस्था चाहिँ राज्यको तर्फबाट छैन होइन। त्यसैले यो चाहिँ इस्यु जीवन्त रहेको छ अहिलेसम्म। एउटा उपलब्धि भनेको त्यही नै हो, नियत चाहिँ सफा देखिएन। जुन जिम्मेवार दलहरू हुन्, नेताहरू हुन् होइन, शीर्ष नेताहरू, उहाँहरूको आफूले चाहे जस्तो गरी गर्न पाएदेखि गर्ने, नत्र नगर्ने होइन, त्यो खालको चाहिँ प्रवृत्ति देखिएको छ। अब हामीसँग सरकार छ, संसद छ, यो विषयमा निर्णय चाहिँ कसले गर्छ भनेर हेऱ्यो भने न सरकारले गर्छ न संसदले गर्छ, शीर्ष 3-4-5 कतिजना नेता बसेर त्यसपछि उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यही चाहिँ क्याबिनेटले त्यसपछि संसदले चाहिँ अनुमोदन गर्ने खालको अहिलेसम्मको हाम्रो त्यो देखिरहेको छ होइन। अहिले पनि किन विधेयक चाहिँ अगाडि बढाएको छैन, यो भन्दा होइन अत्यन्त जरुरी विधेयक कुनै हुन्छ नेपालमा अहिले? त्यो त छैन नि त। सबभन्दा मोस्ट अर्जेन्ट चाहिँ विधेयक भनेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक हो, तर यो पनि अगाडि बढेको छैन। त्यसको पछाडि फेरि विभिन्न खालको चाहिँ राजनैतिक दाउपे छ, यही विषयलाई देखाएर होइन माओवादीलाई यता तान्ने उता तान्ने होइन, सत्तामा चाहिँ पुर्याउने, सत्ताबाट झार्ने अनेक खालको छ खेलहरू। त्यसैले यसमा चाहिँ वास्तवमा इमान्दारी त भएन। यसले गर्दा के भएको छ भने राष्ट्र नै यसको चाहिँ विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा चाहिँ गिर्दै गएको छवि। नेपालले प्रतिबद्धता जनाउँछ, पटक पटक जनाउँछ, फेरि एक फेरि पनि गर्दैन भन्दै भन्दैन, तर यसले गर्दैन होइन, हुँदैन भन्ने खालको त्यो एउटा छाप चाहिँ बिस्तारै पर्दै गएको छ। पछिल्लो चरणमा राष्ट्रसङ्घको महासचिव आएर पनि यो विषयलाई जोरदार तरिकाले उहाँले उठाउनु भएको छ। उहाँको लेभलबाट, महासचिवको लेभलबाट त्यहाँभन्दा बढी भन्ने ठाउँ थिएन होइन। यसलाई चाहिँ सर्वोच्चको फैसला होइन, पीडितहरूको चाहिँ आवश्यकता, यो लगायतको कुराहरूलाई हेरेर अन्तर्राष्ट्रिय मापदण्डलाई हेरेर यसलाई चाहिँ छिटो होइन टुङ्गाउ भन्नु नै त्यो ठुलो कुरा हो। तर के भइरहेको छ भने अब यहाँबाट प्रधानमन्त्री पनि जाने, महासभामा भाग पनि लिने, त्यहाँ पनि भाषण गर्ने आउने, होइन अहिलेको प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री हुँदाखेरि होइन 15 वर्ष अगाडि पनि उहाँले त्यही प्रतिबद्धता व्यक्त गरेर आउनु भएको थियो त्यो राष्ट्रसङ्घीय महासभामा भाग लिएर, भने अहिले पनि फेरि उहाँले चाहिँ त्यही दोहोऱ्याउनु भएको छ, काम भएको छैन। विगतमा चाहिँ हामीले हेऱ्यौँ भने 2 पटक चाहिँ आयोगमा आयुक्तहरू नियुक्ति पनि भए, तर आयोगमा आयुक्तहरू वास्तवमा होइन कसरी गए त भनेर हेर्दाखेरि तपाईँको चाहिँ राजनीतिक रूपमा लगियो होइन भागभन्डाको आधारमा, त्यो विषय विज्ञता अनुभव त्यो इस्युप्रतिको कमिटमेन्ट होइन त्यो केही पनि देखिएन, उहाँहरू त्यहीँभित्र झगडा गर्ने होइन त्यो खालको चाहिँ स्थिति पनि सिर्जना भयो। एउटा खालको के देखियो भने त्यसले चाहिँ यसरी चाहिँ हुँदैन भन्ने रियलाइजेसन सबैतिर भएको छ होइन, राजनीतिक रूपमा चाहिँ यसलाई हाइचेक गरेर यो प्रोसेसलाई यसले समाधान दिँदैन, यसले थप चाहिँ क्षति पुर्याउँछ मुलुकलाई। यो द्वन्द्व पीडितको न्यायको सत्यको परिपूर्णको मात्रै सवाल होइन कि होइन, यो चाहिँ मुलुककै सवाल पनि हो, मुलुकको चाहिँ दिशा र दशालाई कसरी चाहिँ होइन सुधार्ने, कुन दिशामा अगाडि बढ्ने, कसरी दिगो शान्ति चाहिँ स्थापित गर्ने, फेरि हामी त्यो खालको द्वन्द्व चाहिँ भोग्न नपर्ने स्थिति कसरी सिर्जना हुन्छ त्यो हो। त्यसैले यो चाहिँ सिरियस विषय हो र यसको सिरियसनेसलाई चाहिँ ख्याल गरेर शीर्ष तहले आफ्नो चाहिँ जुन एप्रोच छ यसलाई हेर्ने दृष्टिकोण छ त्यसमा चाहिँ चेन्ज ल्याउन जरुरी छ उनीहरूले, उनीहरूको कारणले गर्दाखेरि अहिले चाहिँ मुलुकलाई चाहिँ ठुलो क्षति पुगिरहेको छ, अन्तर्राष्ट्रिय जगतमा चाहिँ विश्वसनीयता वैधता मुलुकको चाहिँ होइन गौण हुँदै गएको छ, गुम्दै गएको अवस्था छ। त्यसैले अब चाहिँ यसमा यो माथि राजनीति गर्ने होइन, र हामीसँग हाम्रा प्रतिबद्धताहरू छन्, अन्तर्राष्ट्रिय संविधान छ, कानुन छ, होइन न्यायका मान्य सिद्धान्त छन्, सर्वोच्चका फैसला छन्, त्यसले के भन्छ त्यो कुरालाई चाहिँ हेरेर यो समाधानको चाहिँ बाटोमा चाहिँ अगाडि बढ्नुपर्छ। यो हाम्रो राजनीतिकै एउटा चाहिँ दुर्दशाको चाहिँ प्रकटीकरण संक्रमणकालीन न्यायको सन्दर्भमा पनि भएको छ, र अर्को यसको चाहिँ एउटा युनिक नेचर चाहिँ के भयो भने द्वन्द्व टुङ्गियो होइन, जित हार पनि खासै भएन, विन विन सिचुएसनको अवस्था रह्यो, अनि द्वन्द्वकै चाहिँ पक्षहरू नै फेरि सरकारमा पनि आए सँगसँगै, त्यसले गर्दाखेरि पनि अनि यसमा चाहिँ कसरी हुन्छ आफू चाहिँ बच्ने होइन जोगिने जवाफदेही हुन नपरोस् सकभर, त्यो खालको चाहिँ एउटा होइन खिचातानी रहिरह र त्यसैले गर्दा नै अहिलेसम्म चाहिँ यो डिले भइरहेको छ। एउटा पक्ष के चाहन्छ राजनीतिक रूपमा भन्दाखेरि उन्मुक्ति चाहन्छ, विगतमा जसले जे गल्ती गरायो भने बलात्कार गराए भए पनि हत्या गराए भए पनि होइन अनेक बाहनाले अनेक खालको चाहिँ त्यो एउटा क्रिएट गरेर नि आधारहरू जस्तै हदमातको कुरा होला अथवा चाहिँ तपाईँको विभिन्न परिभाषाको कुरा होला, अब हत्या भनिसकेपछि फेरि त्यहाँनिर क्रूरतापूर्वक रे, यातना भनिसकेपछि अमानवीय हुनुपर्ने रे, क्रूर यातना हुनुपर्ने रे, होइन त्यो संसारमा कहीँ पनि कसैले त्यो चाहिँ अभ्यास नगरेको नमानेको कुराहरूलाई यहाँ जबरजस्ती थोपर्न खोजिराखेको छ होइन, त्यसले गर्दाखेरि द्वन्द्व पीडितलाई पनि यो विश्वास छैन देखिँदैन, अहिलेको पनि यो राजनीतिक नेतृत्वले होइन दलहरूले चाहिँ यसलाई पार लगाउँछन् भन्ने खालको अझै पनि त्यो विश्वास गर्न सकिने आधार चाहिँ सिर्जना भएको छैन। त्यसैले यो राजनीतिक चाहिँ इमान भएन, मुख्य कुरा त्यही नै हो। उपाय त कति सजिलो छ नि, हामीसँग विधेयक छ संसदमा, विगतमा सर्वोच्च अदालतले यो करेक्सन गरेर राम्रो भएन भनेर आदेश दिएकै छ, ती आदेश भनेका चाहिँ संविधान त बाध्यात्मक हुन्, त्यसलाई कसैले पनि इग्नोर गर्न सक्दैन, त्यो संविधान त त्यसलाई मान्नुपर्छ, त्यसैले त्यो अनुसार चाहिँ यो विधेयकलाई कहाँ के चाहिँ सुधार्नु पर्ने हो त्यो तुरन्त सुधार्न सकिन्छ, यसका लागि ओपन हुनु पर्यो कि, यहाँनिर कुन व्यक्ति चाहिँ छुट्छ, कुन जिम्मेवार हुनुपर्ने हुन्छ भोलि गएर होइन, कसले चाहिँ बयान दिनुपर्ने हुन्छ टिआरसीमा गएर, कसका विरुद्ध चाहिँ अभियोग लाग्ला नलाग्ला यो त हेर्ने नै होइन, होइन यदि राजनेता हो, देशको चाहिँ जिम्मेवार नेता हो, राजनीतिक दल हो, ऊ लोकतान्त्रिक हो, कानुनी शासनको मार्फतमा चल्ने हो भनेदेखि उसले हेर्ने भनेको संविधान ऐन कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रतिबद्धता सर्वोच्चका फैसलाले के चाहिँ माग गर्छ त्यो काम चाहिँ गर्नेतिर उनीहरू अग्रसर हुँदा बित्तिकै, र आफ्नो चाहिँ यो सत्ताको छिना झप्टीको विषय यसलाई बनाउने कि, यो चाहिँ पावर गेमको चाहिँ एउटा कार्ड संक्रमणकालीन न्यायलाई बनाउने होइन, यो प्रवृत्तिले बिग्रिरहेको र यो अहिले चाहिँ सबैले बुझिसकेको अवस्था छ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा, त्यसैले त्यो मुलुकलाई नै क्षति पुग्ने गरी होइन यो ढङ्गले चाहिँ यस्तो होइन डर्टी पोलिटिक्स गर्न छोड्दा बित्तिकै त्यो तहले शीर्ष भनिएको तहले छोड्दा बित्तिकै यसमा चाहिँ यो समस्याको समाधान हुन्छ, ऐन संशोधन पनि हुन्छ, त्यसपछि आयोगहरू बन्ने एउटा बाटो पनि मार्ग प्रशस्त हुन्छ र यो अगाडि बढ्छ।
आदरणीय श्रोता, मानवाधिकार संवादको चौथो अंकमा आज हामीले संक्रमणकालीन न्यायको पृष्ठभूमि, यसको निरूपणको उपाय, संक्रमणकालीन न्याय निरूपणका लागि संसदमा विचाराधीन विधेयकका विषयमा आजको कार्यक्रममा छलफल गर्यौं। आजको कार्यक्रम कस्तो लाग्यो? सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। आजलाई मानवाधिकार संवादको चौथो अंक यति नै। अर्को अंकमा हाम्रो पुनः भेट हुने नै छ। बिदा दिनुहोस्। नमस्कार।